نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي قرآنی صورتوں کا نظم جلی اس میں سے ہم مختصر اصول تفسیر پڑھ رہے ہیں اس سے پچھلے سیشن میں ہم نے مکی دور میں نازل ہونے والی صورتوں کو مکمل کیا مکہ کے بھی تین دور ہر دور میں کتنی صورتیں تھیں ٹوٹل مکی صورتیں کتنی تھیں بولیے 90 یعنی 90 صورتیں مکہ میں نازل ہوئی تھیں آج ہم انشاءاللہ مدینہ میں نازل ہونے والی صورتوں کو کریں گے تو 114 میں سے 90 نکال دیں پیچھے کتنی رہ گئی 24 صورتیں ٹھیک ہے گڈ کتاب کا صفحہ نمبر 30 ہے دیکھیے گا بہت دلچسپ مضمون ہے یہ بھی کہ ہر صورت کب نازل ہوئی اور اس کا بنیادی مضمون کیا ہے پھر اس سے آپ انشاءاللہ صورت کو سمجھ بھی جائیں گے زمانے نزول اور مرکزی مضمون صورت جمعہ کی آخری تین آیات ایک ہجری میں نازل ہوئی قبا میں پہلا جمعہ پڑھا گیا خطبہ جمعہ اور نماز جمعہ کے احکام دیے گئے آپ ذہن میں رکھیں نا کہ مکہ میں تو جمعہ نہیں پڑھتے تھے نمازی فرض مکہ کے آخری دور میں ہوئی تو مدینہ میں آئے تو اب جمعہ فرض ہونا تھا تو سورہ جمعہ نازل ہو گئی اور اس کی خاص طور پہ آخری تین آیتیں قبا میں پہلا جمعہ آپ نے پڑھایا کب پڑھایا تھا ہجرت کر کے جب مکہ سے مدینہ گئے تھے تو راستے میں اپنے قبا میں کچھ دن قیام کیا پھر وہاں ایک مسجد بنائی اور وہاں پہ یہ کام ہوا یا یہ بعد میں جمعہ وہاں پڑھا گیا لیکن مسجد وہی تھی پھر دوسری سورت ہے سورت حج آیت 25 سے 78 25 سے 78 تک ایک ہجری میں نازل ہوئی دفاعی جنگ کی اجازت یعنی آپ دیکھیں یہاں بڑی اہم بات ہے سورت حج کو پڑھتے وقت آپ کو اگر یہ یاد رہ گیا کہ یہ ایک ہجری میں نازل ہوئی تھی تو یہ بات کبھی نہیں بھولے گی کہ پہلی دفعہ جنگ کی اجازت اسی میں ملی تھی اذن للذین یقاتلون اجازت دی اور دفاعی جنگ کیا ہوتی ہے کہ تم نے پہل نہیں کرنی ہاں دشمن آ گیا تو اب تم چلو گویا کہ آپ کہلے کف و ایدیکم کے حکم کو اٹھا کر اس کی جگہ پہ اجازت کا حکم آ گیا تیسری صورت ہے تغابن ایک ہجری میں جہاد اور انفاق کی تمہید ہے اور میں اس صورت کے نام کے ساتھ لکھتی ہوں رشتوں کی جنگ جس طرح اس صورت کو پڑھ کے احساس ہوتا ہے نا کہ رشتے ایک طرف ہیں اور ایک طرف اللہ کا حکم ہے اتنا کسی اور صورت میں نہیں آتا اور خاص طور پہ پھر مال کی بات ہے اور اس میں گھر اور بیوی بچوں کا بہت ذکر ہے پھر چوتھا ہے سورت البقرہ دو ہجری میں نازل ہوئی جنگ بدر سے پہلے تبدیلی قبلہ اور امامت اور نئی شریعت کے احکام پڑھی ہے سورت بقرہ اگر آپ انڈیکس کو دیکھ رہے ہیں تو پوری ترتیب ہے پہلے سال میں دوسرے میں تیسرے میں چوتھے میں تو آپ کو انشاءاللہ اس سے کافی زیادہ شرح صدر ہوگا پھر اس کے بعد سورت الطلاق دو ہجری میں جنگ بدر سے پہلے نازل ہوئی طلاق کا استعمال اور قوموں پر عذاب اب دو بظاہر چیزیں ہیں لیکن اس معاشرے میں دونوں کام چل رہے تھے اس لیے احکامات میں دونوں کی بات آ گئی پھر سورت محمد دو ہجری میں جنگ بدر سے پہلے آداب جنگ اور انفاق کی ترغیب دلائی گئی سورت الانفال دو ہجری میں نازل ہوتی ہے جنگ بدر کے بعد آداب جنگ اور غنیمت کے احکام کیا سوال تھا یسلونک عن الانفال جواب کیا ملا اس کو چھوڑو پہلے کیا کرو فاصلحوا ذات بینکم آپس کے معاملے پہلے درست کرو پھر اس کے بعد سورت الصف تین ہجری میں غزوہ احد کے بعد نازل ہوتی ہے پیغام کیا تھا کونو انصار اللہ اللہ کے مددگار بن جاؤ غالب ہو جاؤ گے پھر سورت آل عمران تین ہجری میں نازل ہوتی ہے غلبہ اسلام کی تدبیریں سورت آل عمران میں کیا ہے غلبہ اسلام کی تدبیریں اسی بک میں آپ پڑھیں گے جب سورت آل عمران کا خلاصہ تو آپ کو یہ بات بہت اچھی طرح سمجھ آئے گی پھر سورت حشر جس کو بنی نذیر بھی کہتے ہیں غزوہ بنی نذیر کے نام پہ یا اس جنگ کا تذکرہ تو ربیع الاول 4 ہجری میں نازل ہوئی صفات الہی سے نفاق کا علاج اس سورت کی خوبی کیا بلا سورہ حشر کی اللہ کے بہت سارے نام اور اس کی خوبیاں ہیں آخری رکو یاد ہے کر لیں پھر سورت نساء 4 ہجری میں نازل ہوئی، خاندان سے ریاست تک مضبوط اجتماعیت، سورت حدید 4 ہجری میں نازل ہوتی ہے، عدل و انصاف کا قیام ہے، سورت الاحزاب جنگ احزاب کے بعد شوال 5 ہجری میں نازل ہوتی ہے، آئلی، آئلی کیا ہوتی ہیں؟ یہ گھرداری، اہل و عیال، بچوں کے معاملے، عسکری، عسکری کیا ہوتا ہے؟ جنگی، فوجی، اور سماجی احکام، پھر سورت المجادلہ 5 ہجری میں نازل ہوتی ہے، زہار اور نجوہ کے احکام، زہار کیا ہوتا ہے؟ شوہر کا بیوی کو ماں کہہ دینا، ایک قسم کی اس دور کی طلاق تھی، اور نجوہ کیا ہوتا ہے؟ اجتماعی معاملے کا دو لوگوں میں چھپ کر اس بات کو ڈسکس کرنا، ٹھیک ہے؟ پھر سورت منافقون شعبان 6 ہجری میں غزوہ بنی مستلق کے موقع پہ نازل ہوتی ہے، مضمون کیا تھا؟ نفاق چھوڑو اور انفاق کرو، دیکھیں ایک الف کا فرق ہے صرف، اور نفاق کی موجودگی میں انفاق نہیں ہوتا، اور انفاق کا ہونا اس بات کی دلیل ہے کہ الحمدللہ نفاق سے بری ہو گئے ہیں۔ پھر سورت نور 6 ہجری میں نازل ہوتی ہے، آئلی اور سماجی احکام ہے، یہ تو آپ جانتے ہی ہیں۔ سورت الفتح صلح حدیبیہ سے واپسی پر ذوالحجہ 6 ہجری میں نازل ہوتی ہے، فتوحات ایران اور افریقہ کی بشارت۔ پھر سورت الجمعہ کی شروع کی 8 آیتیں نازل ہوئیں، فتح خیبر کے بعد محرم 7 ہجری میں، منصب رسالت، تزکیہ نفس، ٹھیک ہے؟ اور سورت مائدہ نازل ہوتی ہے سن 7 ہجری میں، اسلامی قانون اور سیکولرزم، اور سورت تحریم نازل ہوتی ہے 8 ہجری میں، آئلی، زندگی اور عورت کا کردار، اور سورت الممتحنہ 8 ہجری میں نازل ہوئی، عورتوں کی جاسوسی اور شہریت اس کا مضمون ہے۔ پھر اس کے بعد دیکھیے 21 نمبر کی سورت حجرات، سورت توبہ اور سورت بینہ، یعنی مسلسل 3 سورتیں ہیں نا یہ۔ سورہ حجرات 9 ہجری میں نازل ہوتی ہے، اللہ اور رسول صلی اللہ علیہ وسلم اور مسلمانوں کے حقوق ہیں۔ سورت توبہ رجب 9 ہجری میں، غزوہ تبوک سے پہلے اور بعد، مشرکین یہود اور نصارہ سے جہاد، اور سورت البینہ 10 ہجری میں، آخری رسول کو نہ ماننے والے دوزخی ہیں، اور سورت النصر 10 ذلحج 10 ہجری میں بمقام مینا نازل ہوئی، رسول اللہ کو وفات کی اطلاع دی گئی۔ اور وفات رسول کب ہوئی تھی؟ 12 ربیع الاول 11 ہجری، 3 ماہ 2 دن بعد، یعنی اس سورت کے نازل ہونے کے 3 ماہ کے بعد نازل ہوئی تھی۔ تو یہ تھی 24 سورتیں، جس کو آپ ترتیب کے اعتبار سے دیکھیں تو مدنی سورتیں پوری ہوئیں۔ تو یہاں ہمارا 8واں اصول تفسیر پورا ہوا، کیا تھا؟ زمانہ نزول جانتا ہو۔ واپس آ جائیں، آپ یہ ساری ڈیٹیلز میں پیچھے چلیے، مفسر کو یا تفسیر کرنے کرانے والے کو ترتیب نزول کا علم ہونا چاہیے۔ کلیئر ہے؟ اہمیت سمجھ آ گئی ہے؟ جی سب یاد ہو جائیں گی انشاءاللہ۔ اب اس کے بعد چلیں گے ہم 9 نمبر کا اصول، کیا ہے؟ کتابی ترتیب کے مطابق قرآن کو سمجھنا۔ یہ کون سی ہے جو اس وقت آپ کو مجھے دکھ رہی ہے مصحف میں؟ 8 نمبر کیا تھا؟ کہ جس پہ نازل ہوا وہ، اور آپ کو پتا ہو کہ نہ ہو، الحمدللہ اللہ کی توفیق سے 1 سال کا دورہ قرآن ترتیب نزولی کے اعتبار سے ہوا تھا۔ دورہ قرآن کے دوران بتایا جاتا تھا، جو باتیں اب ہم پڑھ رہے ہیں نا، وہ وہاں میں نے تھوڑی تھوڑی کوٹ کر کے بتائی تھیں، یعنی ہر سورت کے شروع میں اس کا دور بتایا جاتا تھا۔ بہت علمی قسم کا وہ دورہ قرآن تھا، اسٹوڈنٹس کے لیے بہت اچھا۔ اگلے سال میرے خیال ہے آپ کو وہ کرا دیں گے، اب زندگی رہی تو۔ چلیے دیکھیے کتابی ترتیب کے مطابق قرآن کو سمجھنا کیسے ہے۔ قرآن مجید کی تفسیر کا 9واں اصول یہ ہے کہ قرآن مجید کو اس کی کتابی ترتیب کے مطابق سمجھا جائے۔ قرآن مجید کے طالب علم کو حیرت ہوتی ہے کہ نزولی اعتبار سے تو پہلے سورۃ العلق، مدثر اور مزمل کی چند آیات نازل ہوئیں، لیکن انہیں قرآن میں پہلے نہیں رکھا گیا۔ نزولی ترتیب اور ہے، کتابی ترتیب اور ہے، آخر اس کتابی ترتیب کی کیا حکمتیں ہیں؟ اس سلسلے میں چند باتوں پہ نظر رکھی جائے گی۔ یہ بتائیں کہ کبھی آپ کے ذہنوں میں یہ سوال اٹھا؟ بہت ساروں کی اٹھتا ہے کہ لمبی لمبی صورتیں شروع میں رکھ دیں، اچھا تھا چھوٹی ہوتی، پہلے تو پھر آسان لگتی۔ پھر بعض لوگ کیا کرتے ہیں، اچھا جی قرآن کو ترتیب سے نہیں پڑھتے، مجھے کبھی نہیں ویسے وہ کلاسز سمجھ آئیں۔ मैंने अक्सर लोगों को देखा है, नहीं हम सबसे पहले सूरत नूर करेंगे, कुछ एक है शॉर्ट कोर्स की सूरत में, चंद मुख्तसर वक्त में कोई मुख्तसर कोर्स ऑफर कर देना, इट्स फाइन। मुझे अगर कोई मुख्तसर कोर्स भी कहेगा ना तो मैं तरतीब से शुरू करूंगी, चले भाई जाइए सूरत फातिहा का 3 दिन का कोर्स है, चले सूरह बकरा का कोर्स है 20 दिन का, चले उसके बाद। तरतीब बहुत अहम है, मुझे नहीं लगता कि तरतीब समझे बगैर आप पहले सूरत नूर समझ जाएं तो आप उसको जज्ब करेंगे। जी आप जी बिल्कुल, ये वही सोच से करते हैं ना कि ये आसान है पढ़ेंगे वो होगा, लेकिन मुझे तो अल्लाह की दीवी तरतीब अच्छी लगती है। तो आइए जरा चंद चीज़ें इस पे देखेंगे। नंबर एक तौफीकी तरतीब है, याद रखिए तौफीकी किसको कहते हैं पता? तौफीक से, तौफीकी कहते हैं जो अल्लाह ने हुक्म दिया। वफ़ाका से होता है, वफ़ाका होता है मिल जाना, एक चीज़ का दूसरी चीज़ से मिल जाना। काफ पहले लिखा हुआ है तौकीफी, तौफीकी लफ्ज से जो है, अगर ये तौकीफी इन्होंने लिखा है तो इसको हम देख लेंगे जाके अलग से, लेकिन तौफीकी लफ्ज कहते हैं जो अल्लाह ने दिया। ठीक है, दोनों तरह पढ़ लेते हैं लफ्ज को, फिर इसको चेक कर लेंगे, तौकीफी तरतीब या फिर क्या है तौफीकी तरतीब। मुझे जो पता है वो तौफीकी, वल्लाहु आलम। सूरतों की मौजूदा कुरानी तरतीब तौफीकी है या फिर तौकीफी है, यानी गैर इज्तिहादी है। गैर इज्तिहादी क्या, किसी को नहीं इज्तिहाद करना पड़ा कि पहले कौन सी सूरत रखे दूसरी कौन सी। मिन जानिब अल्लाह है, मिन जानिब जिब्रील है, और मिन जानिब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम है। इसी तरतीब से सहाबा, ताबईन, तबा ताबईन, कुरा, कुरा कौन होते हैं, कारी की जमा, और हुफाज, हाफिज की जमा, नस्ल दर नस्ल कुरान मजीद को याद करते हैं और इसे अगली नस्ल तक पहुंचाते हैं। इस तरतीब में भी अजीम शान हिकमतें पोशीदा हैं, तालिब इल्म को चाहिए कि वो इन पर गौर व फिक्र करें। ठीक है, तो ये मैं और आप नहीं बदल सकते और इसको चेंज नहीं करना चाहिए। फिर दूसरा है मक्की और मदनी सूरतों का हसीनो जमील इम्तिजाज। क्या होता पहले सारी मक्की सूरतें आ जाती, हाँ 90 सूरतें मक्की मक्की मक्की, सिर्फ तौहीद रिसालत और अकीदे पे बात होती, बोर हो जाते बाज़ दफ़ा लोग, कहते हैं हमें 2 साल हो गए कोर्स शुरू किए हुए अभी तक कोई और बात ही नहीं आई। कुरान क्या है, इम्तिजाज, गुलदस्ता, छोटे फूल बड़े फूल। फिर मक्की होती ना तो शुरू में छोटी छोटी सूरतें आती, फिर एंड पे जब सूरह बकरा पढ़ते तो पता नहीं क्या लगता, बोझल लगता, क्या किया मिला जुला रखो। अल-फातिहा मक्की है, फिर 4 सूरतें अल-बकरा, आल इमरान, अन-निसा और अल-माईदा मदनी हैं। फिर 2 सूरतें अल-अनाम और अल-अराफ मक्की हैं। फिर 2 सूरतें मदनी हैं, अनफाल और तौबा। इस तरह ये मक्की और मदनी सूरतों का एक हसीन लेकिन मानी खेज इम्तिजाज है। फिर तीसरी चीज़ देखिए, सूरतों के नाम ये कहाँ से आए, ये भी एक क्वेश्चन उभरता है। तो सूरतों के नामों के बारे में 3 बातें याद कीजिए। नंबर एक, सूरतों के नामों में से सिर्फ चंद नाम मसनून है, यानी नबी सल्लम से साबित है, बात समझ गए, नबी सल्लल्लाहु अलैहि वसल्लम से चंद नाम है। जैसे आपको जिक्र किया था सूरह फातिहा के 30 नाम है, तो उसमें सारे नहीं है अल्लाह के नबी की तरफ से, बाद में उलमा ने उनके सिफात और उनकी खूबियों पर रखे। ये ऐसे ही जैसे बच्चे का एक नाम होता है जो माँ बाप ने रख दिया, फिर कोई लाड़ से उसको गुड्डू कहता है, कोई बब्बू कहता है, राइट, तो जो खूबी होती है उसको सामने रखा जाता है। फिर ज्यादातर सूरतों के नाम गैर तौकीफी यानी इज्तिहादी हैं और उलमा ने रखे। बाद सूरतों के एक से ज्यादा नाम है, मसलन सूरत अद-दहर का 2रा नाम अल इंसान है, क्यों, हल अताल अल इंसान ही नो मिन अद-दहर लम यकुन शैयअ मज़कूरा, पहली आयत में ये लफ्ज आता है। और सूरत मोहम्मद का नाम अल किताल है, क्योंकि उसमें किताल की बात है। चौथी चीज, सूरतें पारे और रुकू। कुरान मजीद की 114 सूरतें हैं, सूरतों की तकसीम तौकीफी है, वही पर मुश्तमिल है, इज्तिहाद पर मुश्तमिल नहीं। यही तकसीम फहमे कुरान की असल बुनियाद है, पारों की तकसीम से फहमे कुरान में कोई मदद नहीं मिल सकती, बात समझे, यानी आज पारों के हिसाब से देखे 30 पारे तो कर दिए, लेकिन ये नहीं है कि जहां कोई पारा शुरू हो रहा है या खत्म हो रहा है वहां कोई मजमून भी खत्म हो रहा है। बेहतरीन तरतीब सूरत की तरतीब होती है, ठीक है, तो उस पारे जिस तरह बांटे गए हैं उसके अंदर बस उसको 30 टुकड़ों में बांटा गया, हालांकि कई पारों में, अब देखिए कि आखिरी आयत होती है किसी सूरत की, किसी में पहली आयत जो है वो आ जाती है 14वें पारे में, देखिए सूरत हिजर की आयत 13वें पारे के एंड पे, तो 14वें पारे पे आयत नंबर 2 है या 3 है, रुबा मा यवदुल्लजीना कफरू लौकानु मुस्लिमीन। پھر 30 پاروں کی تقسیم غیر توقیفی یعنی اجتہادی ہے، بعد کے ادوار میں علماء نے کی ہے، یہ محض ایک مقداری یعنی کوانٹیٹیٹیو تقسیم ہے، فہم قرآن میں کوئی مدد نہیں دیتی۔ یعنی 30 دن میں قرآن پورا ہو جائے، دورہ قرآن 30 دن کا ہو جائے، رائٹ؟ اس طرح، ادروائز اس 30 پاروں کا یا 30 ٹکڑوں کا کوئی الگ سے کوئی مقصد نہیں ہے۔ پھر رکوعوں کی تقسیم بھی غیر توقیفی یعنی اجتہادی ہے، علماء کی جانب سے ہے۔ پاروں کی طرح رکوعوں کی تقسیم میں بھی زیادہ تر توجہ مقدار یعنی کوانٹیٹی پر ہے، اگرچہ کہیں کہیں کسی حد تک مضمون کی مناسبت کا خیال بھی رکھا گیا ہے، لیکن ہر جگہ نہیں۔ پھر ہر صورت کو ایک اکائی یعنی وحدت یعنی سنگل یونٹ تسلیم کیا جائے۔ مندرجہ بالا دلائل سے یہ اصول ثابت ہوتا ہے کہ قرآن مجید کے طالب علم کو چاہیے کہ وہ ہر سورت کو ایک وحدت اور اکائی تسلیم کر کے ایک وقت میں ایک سورت کا مطالعہ کرے۔ ہر سورت ایک وحدت اور اکائی ہے، یعنی سنگل اینڈ انڈیپینڈنٹ یونٹ ہے۔ کیا مطلب؟ ایک سورت آپ پڑھتے نا تو اپنی جگہ ایک پوری چیز کمپلیٹ ہو جاتی ہے۔ پھر قرآنی سورتوں کا باہمی تعلق، قرآنی سورتوں کا آپس میں گہرا باہمی تعلق ہوتا ہے۔ جس طرح کسی عالیشان عمارت میں کمرے سے کمرہ جڑا ہوا ہوتا ہے، اسی طرح یوں سمجھیے کہ قرآن مجید کے بھی 114 کمرے ہیں اور ہر کمرہ دوسرے سے مربوط ہے۔ مربوط کیا؟ ربط ہے، جڑا ہوا ہے۔ جیسے سورت البقرہ سورت آل عمران سے جڑی ہوئی ہے، رسول اللہ نے انہیں زہروان یا غمامتان کا نام دیا ہے۔ ایک مغدوب کی تفسیر ہے تو دوسری دعالین کی۔ سورت الطلاق سورت تحریم سے جڑی ہوئی ہے، دونوں کا موضوع آئلی زندگی ہے یعنی گھریلو زندگی۔ سورت الانفال سورت توبہ سے جڑی ہوئی ہے، دونوں کا موضوع جہاد ہے۔ سورت الدحا علم نشرخ سے جڑی ہوئی ہے، دونوں میں رسول اللہ کو تسلی دے کر ہدایات دی گئی ہیں۔ اور سورت الناس اور فلق دونوں جڑی ہوئی ہیں، دونوں پناہ حاصل کرنے کے لیے معوذہ تان کہلاتی ہیں۔ تو کیا سمجھ آیا پوائنٹ نمبر 9 میں؟ دلچسپ تھا نا؟ کتابی ترتیب اس کو بھی سامنے رکھنا چاہیے قرآن کو سمجھتے ہوئے، یہ بہت اہم ہے۔ کوشش کرنی چاہیے اس کو بدلا نہ جائے، یہ اللہ کی طرف سے ہے۔ کوئی سورت مکی، کوئی مدنی، کوئی چھوٹی کوئی بڑی، تو اسے اینڈ تک پڑھنے والے کا کہہ لیجئے کہ انٹرسٹ قائم رہتا ہے۔ پھر اس میں ایک اور چیز نوٹ، ادھر نہیں آئی لیکن آپ نوٹ کر سکتے ہیں، اور وہ کیا ہے کہ انٹرسٹ قائم رہنے کے ساتھ ساتھ تکرار بھی ہوتی ہے۔ اگر ساری مکی صورتیں شروع میں ہوتی نا تو جو قرآن پڑھنے بیٹھتے وہ شروع میں تو خوب توحید کی باتیں پڑھتے اور قرآن کے اینڈ پہ کوئی توحید کی بات ہی نہ پڑھتے، وہ بس الجھے ہوتے انسانی معاملات میں، تو خدشہ تھا نا۔ تو اس میں آپ دیکھیے کوئی شروع سے جوائن کر لے، کوئی بیچ میں کر لے، کوئی آخر میں کر لے، قرآن کا ہر مضمون کہیں نہ کہیں دہرایا جاتا ہے۔ ٹھیک ہے، آئیے اگلا اصول دیکھتے ہیں۔ ہر سورت کا نظم جلی یعنی بنیادی ڈھانچہ میکرو سٹرکچر معلوم کیا جائے، یہی اس پوری کتاب کا مضمون بھی ہے۔ فہم قرآن کا 10th اصول یہ ہے کہ ہر سورت کا ایک نظم جلی یا بنیادی ڈھانچہ ہوتا ہے، میکرو سٹرکچر۔ ہر سورت چونکہ ایک وحدت ہے، اس لیے طالب علم کے لیے ضروری ہوگا کہ وہ اس کے بڑے بڑے اجزاء تلاش کرے جو ایک ذیلی مضمون رکھتے ہوں۔ دوسرے لفظوں میں ہر سورت کو فقرات یعنی پیراگرافوں میں تقسیم کیا جائے۔ ہر سورت کا بنیادی ڈھانچہ ہوتا ہے جسے ہم نظم جلی کا نام دیتے ہیں، اور یہی اس کتاب کا موضوع بھی ہے۔ نظم جلی کی مثالیں، سورت بقرہ کے 4 بڑے حصے ہیں۔ اب تو مجھے لگتا ہے رٹ جانا چاہیے آپ کو، ہاں۔ پہلا تمہید، دوسرا بنی اسرائیل سے متعلق، تیسرا امت وسط سے، اور آخری احتتامیہ۔ اب اگلی صورتوں کا بھی دیکھ لیں ابھی، ہاں۔ سورت آل عمران کے 2 بڑے حصے ہیں، پہلا زیادہ تر اہل کتاب اور عیسائیوں سے متعلق ہے اور دوسرے مسلمانوں سے۔ سورت الاعراف کے 8 حصے ہیں، تمہید اور اختتامیے کے درمیان میں 6 قوموں کے واقعات ہیں۔ سورت ہود کے بھی 8 حصے ہیں، تمہید اور اختتامیے کے درمیان میں 6 قوموں کے واقعات ہیں۔ سورت الکہف کے 6 حصے ہیں، تمہید اور اختتامیے کے درمیان میں 4 قصے بیان کیے گئے۔ سورت جمعہ کے 2 حصے ہیں، سبت کے ساتھ یہود کا برتاؤ اور مسلمانوں کے لیے احکام جمعہ۔ سورت منافقون کے 2 حصے ہیں، نفاق اور انفاق کا باہمی تعلق۔ سورت نبا کے بنیادی طور پر 3 حصے یا 3 پیراگراف ہیں، قیامت، توغین کی صفات اور متقین کی صفات۔ پہلی سورت ہے 30 پارے کی، ٹھیک ہے؟ تو یہ ساری چیزیں بھی جاننی چاہیے۔ ग्यारहवां असूल क्या है? हर सूरत का मरकजी मजमून या अमूद, जिसको हम इंग्लिश में थीम कहते हैं, ये मालूम किया जाए। इसके बगैर तो बात का मजा ही नहीं आता। फहमे कुरान का अगला असूल यह है कि हर सूरत का मरकजी मजमून तलाश किया जाए। हर सूरत को पैराग्राफों में तकसीम करने के बाद हर ज़ैली पैराग्राफ का उन्वान तलाश किया जाए। इसके बाद सूरत के मरकजी मजमून का फहम बहुत आसान हो जाता है। मरकजी मजमून की मिसालें मसलन, अब आप बोले। सूरत बकरा का मरकजी मजमून तब्दीलिये इमामत है। सूरत अल अराफ का मरकजी मजमून हलाकत और इस्तब्दाले कौम है। इस्तब्दाल किसको कहते हैं? कौमों को बदलना, यानी एक को हटाकर दूसरी को लाना। सूरत हूद का मरकजी मजमून दावत तौहीद और दावत इस्तिग़फ़ार है, ताकि हलाकत से बचा जाए। सूरत अल कसस का मरकजी मजमून उलू फिल अर्दी का दुनियावी और उखरवी अंजाम। उलू फिल अर्दी क्या होता है? बड़ा बनना, यानी जमीन में बड़ाई का शिकार हो जाना। सूरत तीन का मरकजी मजमून इम्काने कियामत के नकली और अकली दलाइल का जायजा है। इस सिलसिले में दो असूल मद्देनजर होंगे। क्या? मरकजी मजमून यानी थीम के तायुन में नज़्म जली यानी मैक्रो स्ट्रक्चर से मदद मिलती है, और नज़्म जली यानी मैक्रो स्ट्रक्चर के तायुन में सूरत के अज्ज़ा के मौजूआत और मुतनव्वे मजामीन रहनुमाई करते हैं। मुतनव्वे क्या होता है? नौ से मुख्तलिफ, डिफरेंट, यानी एक सूरत में एक से ज्यादा मजमून होते हैं, तो ये भी चीज़ उस सूरत के अंदर एक हुसन पैदा करती है। बात समझ गए? ये ग्यारहवां तो समझ आ गया ना, हर सूरत के अंदर से उसके थीम को ढूंढना। बारहवा पॉइंट देखिएगा, बारहवा असूल नज़्म खफीफ माइक्रो स्ट्रक्चर तलाश किया जाए। वो क्या होता है भाई? ये हम क्या क्या पढ़ रहे हैं? कहीं मैक्रो पढ़ रहे हैं, कहीं माइक्रो। मैक्रो क्या है? बड़ी, और माइक्रो क्या है? छोटी। ये जो आप माइक्रोवेव कहते हैं वो क्या होता है? ये वही है माइक्रो, असल में बारीक सी चीजें होती हैं, रेस होती हैं, मतलब नजर नहीं आती लेकिन कुछ चीजें होती है, और मैक्रो कहते हैं बड़े को। तो किसी चीज का बड़ा ओवरऑल रब्त और छोटा, इसको भी देख लीजिए। फहमे कुरान का अगला असूल ये है कि नज़्म खफीफ माइक्रो स्ट्रक्चर तलाश किया जाए। नज़्म खफीफ से मुराद एक आयत या एक से जायद आयात में आने वाले अल्फाज का बाहमी रब्त है। कुरान मजीद के तालिब इल्म को हर लफ्ज की उंगली पकड़ कर चलना चाहिए। कुरान का हर लफ्ज अपनी जगह मुस्तकिल है, कोई हर्फ भी जायद नहीं। अल्लाह ताला मुफस्सरीन को अजर अजीम अता फरमाए। इन्होंने अपनी तफसीर में एक एक लफ्ज पर कई कई सफहात लिखे हैं, और आयत को आयत से और लफ्ज को लफ्ज से जोड़ने की भरपूर कोशिश की है। मखजूफात, मखजूफात क्या होती हैं? कुछ चीजें कुरान में ऐसी हैं कि मानी देती हैं, लफ्ज मखजूफ है, बात हो रही है लेकिन वो लफ्ज नहीं दिख रहा, और इसकी मिसाल तफसीर के दौरान दी जाती है। मुझे अभी भी याद आ रही है एक आयत के, जिसमें कहा कि कानन नासु, सारे लोग एक उम्मत है। फिर उसके बाद आयत हमारे पास क्या, फबा सल्लल्लाहु नबी जिन, सारे लोग शुरू में एक थे, फिर अल्लाह ताला ने नबियों को भेजा, हालांकि उसमें लफ्ज क्या है, फख्तलफू, शुरू में एक थे तौहीद पे थे, फख्तलफू फिर इख्तलाफ किया, फिर नबियों को भेजा, तो फख्तलफू का लफ्ज जो है वो महजूफ है। तो क्या किया उन्होंने? महजूफात को दरियाफ्त किया है, छुपी हुई चीजों का सुराख लगाया है। यहाँ चंद नुकात बयान किए जा रहे हैं। एक बड़ी आयत के अंदर पाए जाने वाले मुख्तलिफ जुमलों के दरमियान छुपी हुई चीजों का सुराख लगाना चाहिए। बैनुस सतूर यानी बिटवीन द लाइंस को समझने की सलाहियत पैदा करनी चाहिए। मखसूफात यानी ओमिशंस को दरियाफ्त करने का हुनर सीखना चाहिए। अक्सर आयात सिफात इलाही पर ख़त्म होती हैं, जैसे अलगफूर रहीम, अलगनीयुल हमीद, अलअजीज़ुल हकीम, अलअजीज़ुर रहीम वगैरह। ये सिफात अलल टप, अलल टप किसको कहते हैं? रेंडम, बिखरी हुई, अलग अलग नहीं आती, बल्कि इसका अगले या पिछले मजमून से गहरा रब्त और ताल्लुक होता है। इन मखसूस सिफात की इस मखसूस मुकाम पर लाए जाने की हिकमत पर गौर किया जाए। नज़्म खफीफ की चंद मिसालें। सूरत तीन में तीन से जैतून, जैतून से तूरे सीना और तूरे सीना से बलदुल अमीन जुड़ा हुआ है। इन चार चीज़ों से अहसन तकवीम और असफल उसाफिलीन जुड़े हुए हैं। ये सारा मजमून यौमुद्दीन यानी क्यामत और इसकी जजा और सजा से मरबूत है। क्यामत अहकमुल हाकिमीन के अदल इंसाफ पर मबनी है। समझ आ रही है? यानी एक सूरत है उसमें तीन का भी जिक्र है, जैतून का, तूरे सीना का भी और बलदलमीन का। एक तो इसका नज़्म हबीब का है कि इसमें बड़े मजाहब की तरफ इशारा है, यानी इनके हर लफ्ज़ का अंदर से रब दिखता है। फिर आयतुल कुर्सी में इलाह और अल हय अल कयूम, और इसके बाद अल्लाह ताला की तनजीही सिफात। तनजीही सिफात क्या होती हैं कि जो अल्लाह के ऊपर फिट नहीं होती। मसलन अदम नौम, सोता नहीं है, और अदमो वसन, मतलब क्या पढ़ते हैं, ला ता खुजुहु सीना तुम वला नौम, मन जल्लजी, और उसमें एक आता है ना ला यऊदुहु हिफ्सुहुमा, वो है वसन, यानी थकन नहीं होती, वो सोता नहीं है। और अगर कोई कहे अल्लाह थक गया तो ये अल्लाह ताला की तंजीह है। बात समझ आ गई? यानी वो चीज़ें जिसे अल्लाह सुबहान ताला की सिफात अच्छी नहीं लगती, तो वो सारी इसमें जिक्र है। आपस में इसका गहरा ताल्लुक है, शिफात और इल्म का गहरा ताल्लुक है, इलाह का कुर्सी से ताल्लुक है, इक्तदार की तंजीही सिफत ला यऊदुहू से गहरी मुनासबत है, आलियुल अज़ीम की सिफात पूरे मजमून का हासिल है। तो आयतुल कुर्सी की तशरीह में जाएं तो डिटेल्स पता चलती हैं। समझ क्या आई सारी बात में, कि जिस तरह बड़े लेवल पे हमने पूरी सूरत बकरा को अगर देखा तो वो चार हिस्सों में बटी, इसी तरह छोटे लेवल पे देखें तो बाज़ दफ़ा एक आयत के अंदर लफ्ज़ों में भी रब्त होता है। बहरहाल ये तो एक ख़ज़ाना है, इसको जितना आप डिस्कवर करते जाएंगे उतना ही ज़्यादा आपको इंशाल्लाह इससे फ़ायदा होगा। चलिए, सुबहानकल्लाहुम्मा वबिहमदिका, अशहदु अल्ला इलाहा इल्ला अंता, अस्तग़फिरुका वअतूबु इलैक। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।